रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता। चीनसँग कुनै ऋण सम्झौता नभएको प्रधानमन्त्री ओलीद्वारा स्पष्ट। अहिले भएका सम्झौतामा नेपालले प्राप्त गर्ने भनिएका सबै सहयोगहरू अनुदान भएको उहाँको भनाई। हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणामले पार्टीमा उत्साह थपिएको नेकपा माओवादी केन्द्रको ठहर। कानून संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रतिबद्धता। इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा 48 प्यालेस्टाइनीको मृत्यु। र नेपाल प्रिमियर लीग क्रिकेटमा पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुर बोल्ड्सको लगातार तेस्रो जित। काठमाडौँ गुर्खाजलाई पराजित गरेको सुदूरपश्चिम रोयल्स दोस्रो जित हात पार्न सफल। प्रधानमन्त्री केपी शर्मा ओली चीनको 4 दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनु भएको छ। स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनसँग कुनै प्रकारको ऋण सम्झौता नभएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले अहिले भएका सम्झौतामा नेपालले प्राप्त गर्ने भनिएका सबै सहयोगहरू अनुदानका रूपमा प्राप्त हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय हितका विषयमा कुराकानी भएकाले भ्रमण सफल भएको बताउनुभयो।
बहुत राम्रो, एकदमै राम्रो कुराकानी भयो। नेपाल चीन मित्रताका कुरा भयो, मित्रतालाई प्रगाढ बनाउने कुरा भयो, र हाम्रो मित्रताहरू कसैका विरुद्धमा होइन, हाम्रो मित्रता हाम्रै पक्षमा मात्रै हो भन्ने कुरा पनि भयो, र यस मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म ज्यादा लाभ नेपाललाई पुर्याउने भन्ने कुरा पनि भयो।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनमा रहँदा बीआरआई अन्तर्गतका विभिन्न परियोजनाहरूका बारेमा कुराकानी भएको र हरेक परियोजना अन्तर्गत पछि छुट्टा छुट्टै छलफल र सम्झौता हुने सहमति भएको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले अनुकूल समयमा आफ्नो भारत भ्रमण हुने र त्यसका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो। यस्तै सरकारका सम्बन्धमा संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहने र दुई दलबीच भएको सहमति अनुसार आफूपछि नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुने र उहाँकै नेतृत्वमा आगामी निर्वाचन सम्पन्न हुने बताउनुभयो।
मेरो पालो त्यसपछि शेरबहादुर देउबाजीलाई मैले हस्तान्तरण गर्छु। उहाँले 1.5 वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ। हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ। चुनाव पछि अब हामी हरेकले बहुमत ल्याउने कोसिस गरौंला। बहुमत आयो भने आउँछ भन्ने हामीलाई विश्वास छ, हरेकलाई विश्वास छ। विश्वास अनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला, आएन भने अरू तरिकाहरू होला।
प्रधानमन्त्री ओली यही मंगिर 17 गते चीनको 4 दिने भ्रमणका लागि त्यसतर्फ जानुभएको थियो। भ्रमणका अवसरमा नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर हुनसँगै नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, विकास योजना 2025 देखि 2029 सम्बन्धी समझदारी पत्र, नेपाल टेलिभिजन र चिनिया संचार समूहबीच संचार प्रविधि सम्बन्धी समझदारी पत्र लगायतका विभिन्न 9 वटा सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस्तै भ्रमणका क्रममा चीन सरकारका तर्फबाट 2072 सालदेखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग करिब 2.70 अर्ब नेपाली रूपियाँका अतिरिक्त राष्ट्रपति शी चिनफिङद्वारा 9.34 अर्ब नेपाली रूपियाँ नेपालका लागि नगद सहयोग पनि घोषणा भएको छ। प्रधानमन्त्री ओली फर्कनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंह, गृहमन्त्री रमेश लेखक तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूले स्वागत गर्नुभएको थियो। त्यस अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारद सलामी अर्पण गरेको थियो। नेकपा माओवादी केन्द्रले उपनिर्वाचनबाट पार्टीमा उत्साह र महत्वपूर्ण आधारहरू थपिएको निष्कर्ष निकालेको छ। पार्टीको आज बसेको पदाधिकारी बैठकले मंगिर 16 गते भएको स्थानीय तह उपनिर्वाचनमा 44 मध्ये 11 स्थान जितेर दोस्रो हुँदा उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको हो। स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै 2084 सालमा हुने निर्वाचनको तयारीमा लाग्ने माओवादी केन्द्रको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकपछि सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनका लागि उपनिर्वाचनले थप आधार दिएको पनि बताउनुभयो। बैठकमा पार्टीको पालिका सम्मेलन र खबरदारी सभाका कार्यक्रमहरूलाई प्रभावकारी बनाउने र समसामयिक राजनीतिक विषयमा छलफल भएको पनि प्रवक्ता सापकोटाले संचारकर्मीलाई जानकारी दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपालमा वर्षेनी प्राकृतिक प्रकोपहरू बढ़न थालेकाले प्रभावित मुलुकहरू जलवायु न्यायका लागि एकजुट हुन आवश्यक रहेको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले जलवायु प्रभावकै कारण समाजमा गरीबी बढ़ेको र कृषि उत्पादनमा समेत गम्भीर असर देखा परेको बताउनुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले जलवायु परिवर्तनले कृषिमा उत्पादन घट्न थालेपछि किसानहरू कृषि व्यवसाय छाडेर वैदेशिक रोजगारीतर्फ लाग्ने गरेको बताउनुभयो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले विश्वमै वृद्धि भएको तापमानले नेपाल लगायतका देशमा बढ़ी असर पर्ने गरेकाले त्यसलाई सम्बोधन गर्ने कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ग्रामीण दूरसंचार विकास कोष आरटीडीएफ कार्यान्वयन गर्न नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिनुभएको छ। आज जमल स्थित प्राधिकरणको कार्यालयको अनुगमनपछि मन्त्री गुरूङले बोर्ड निर्देशक एवं कर्मचारीलाई निर्देशन दिनुहुँदै एकीकृत कार्यालय व्यवस्थापन प्रणाली डिजिटल नेपाल बनाउने अभियान साकार पार्न मन्त्रालय अन्तर्गतका संस्थानको सहकार्य आवश्यक रहेको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले यस वर्ष जसरी भए पनि देशैभरि 4G सेवा विस्तार गरी काठमाडौँ उपत्यकामा 5G सेवा शुरू गर्न लागि जानकारी दिनुभयो। उहाँले सुशासन कायम गर्नका लागि पनि डिजिटल नेपालको परिकल्पना महत्वपूर्ण भएको बताउनुभयो। मन्त्रालयका सचिव राधिका आर्यालले दूरसंचार ऐन 2053 संशोधनको प्रक्रियामा रहेको उल्लेख गर्नुभयो। त्यस अवसरमा प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले प्राधिकरणका समस्या कार्य चुनौती र भावी योजनाबारे जानकारी गराउनु भएको थियो। गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताउनु भएको छ। 33 अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरूद्धको 16 दिने अभियानका सन्दर्भमा आज मन्त्रालयमा 26 नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै गृहमन्त्री लेखकले सरकार महिला विरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री लेखकले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले हरेक श्रमजीवी नागरिकको कोखदेखि शोकसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल ट्रेड युनियन कंग्रेसद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले श्रमसँग सम्बन्धित सबै समस्या सरकारवालासँगको समन्वय र सहकार्यमा मन्त्रालयले समाधान गर्ने बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनमा आज विराटनगरमा आयोजित कार्यक्रममा देश राष्ट्र र राष्ट्रियताका पक्षमा उभिएर एवं आम नेपाली नागरिकलाई कर्मचारीले सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङले सार्वजनिक निकाय तथा संघ संस्थाहरूले सूचना लुगाउने प्रवृत्तिमा कमी नआएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या र चुनौतीका सम्बन्धमा भएको छलफलमा प्रमुख आयुक्त गुरूङले सूचनाको संरक्षण तथा सूचनाको हकलाई मूल प्रवाहीकरण गर्न चुनौती रहेको बताउनुभयो। 21 राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस आज देशभर मनाइएको छ। दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले स्वास्थ्य स्वयंसेविकाहरूको उचित व्यवस्थापन र क्षमता अभिवृद्धिको काममा जोड़ दिनुपर्ने बताउनुभयो। वक्ताहरूले स्वास्थ्य स्वयंसेविकाहरूले परिवार तथा समाजलाई स्वस्थ बनाउने काम गरिरहेको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका निर्देशक डाक्टर विकास देवकोटा लगायतले स्वास्थ्य कार्यक्रमलाई समुदायसम्म पुर्याउन स्वास्थ्य संस्था र समुदायबीच स्वास्थ्य स्वयंसेविकाहरूले संवाहकका रूपमा काम गरिरहेको बताउनुभयो। हाल देशभर 51,423 महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्। जाजरकोटको भेरी नगरपालिका नुवा गाउँ नजिक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनामा परि मृत्यु हुनेको भने पहिचान नभएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा गाड़ी चालक र गाड़ीका मिस्त्री रहेको प्रहरीले जनाएको छ। हेटौँडा स्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट 7 करोड़ रूपियाँ बराबरको सामान गायब भएपछि गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कार्यवाहीको सिफारिश गरेको छ। विद्युत प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडा स्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिल भएका विद्युतीय सामान कर्मचारीको लापरवाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीय स्तरमा गठन भएको छानबिन समितिले 7 करोड़ रूपियाँ बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जितेन्द्र कुमार झाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा 48 प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायली सेनाले गाजाको सुरक्षित स्थान भनिएका क्षेत्रहरूमा आक्रमण गर्दा 200 भन्दा बढ़ी घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गाजामा विस्थापितका परिवारहरू टेन्ट र खानाको अभावमा जाड़ोका समयमा रात बिताउन बाध्य रहेको समाचारमा जनाइएको छ। यसैबीच हिजबुल्लाहसँगको युद्धविराम सम्झौता विपरीत इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई हमला जारी राखेका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालमा लगानीको वातावरण बन्दै गएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाइने बताउनु भएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा बिहिबारदेखि भैरहवामा शुरू भएको लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटनका अवसरमा उप प्रधानमन्त्री पौडेलले अहिले अर्थतन्त्र सुधारको अवस्थामा रहेको र सरकारले निजी क्षेत्रको मनोबल बढ़ाउने गरी काम गर्ने रणनीति लिएको पनि बताउनुभयो। उप प्रधानमन्त्री पौडेलले स्वदेशी लगानीसँगै वैदेशिक लगानी भित्र्याउन सके देशको अर्थतन्त्र अझै मजबूत हुने भएकाले सबैले हातेमालो गरी लगानी वृद्धिमा जोड़ दिनुपर्ने बताउनुभयो। सोही अवसरमा उप प्रधानमन्त्री पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई थप चलायमान बनाइनुको विकल्प नरहेकाले सरकारले त्यसमा विशेष चासो दिएको र केही समयपछि विमानस्थल प्रभावकारी ढंगले सञ्चालन हुने र त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। बुटवल नारायणगढ़ सड़क विस्तारमा ढिलासुस्ती देखिएको उल्लेख गर्नुहुँदै उप प्रधानमन्त्री पौडेलले देशको विभिन्न स्थानमा पुग्ने प्रमुख मार्गका रूपमा उक्त सड़क खण्ड रहेकाले त्यसको समाधानका लागि सम्बन्धित देशसँग समन्वय भइरहेको पनि बताउनुभयो। बिहिबारदेखि शुरू भएको लुम्बिनी राष्ट्रिय महोत्सव आगामी पुष 1 गतेसम्म सञ्चालन हुनेछ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको एक महिनामा करिब 5,000 अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिएका छन्। गएको कार्तिक 18 गतेदेखि मंगसिरको 18 गतेसम्म 4,771 यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ। यस अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको पाइएको छ। जजिरा एयरवेजले मात्रै 3,034 यात्रुलाई भैरहवाबाट सेवा दिएको विमानस्थल कार्यालयले जनाएको छ।
वहाँ हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
नरेन साउदको शानदार बलिङसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग एनपीएलमा लगातार दोस्रो जित निकालेको छ। बिहिबार भएको खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाइन्सलाई 73 रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको 168 रनको लक्ष्य पछ्याएको काठमाडौँले 15.5 ओभरमा सबै विकेट गुमाउँदै 94 रन मात्रै बनाउन सक्यो। यसअघि सुदूरपश्चिमले विराटनगर किङ्सलाई 90 रनले पराजित गरेको थियो। अपराजित रहेको सुदूरपश्चिम 4 अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ। काठमाडौँका स्टेफन स्काजीले सर्वाधिक 37 रन बनाए। सुमित महर्जन 10 रनमा आउट हुँदा भीम सार्की र ग्रहाट स्मालले समान 10 रन बनाए। अरूले दोब्रो अङ्कमा रन बटुल्न सकेन। सुदूरपश्चिमलाई लगातार जित दिलाउन नरेनले सर्वाधिक 5 विकेट लिए। सुदूरपश्चिमका अविनाश बोहराले 2 विकेट लिँदा ब्रान्ड म्याक्रुल र सैफ जैवले समान 1 विकेट लिए। त्यसअघि कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 167 रन बनाएको थियो। सुदूरपश्चिमका म्याकमुलनले सर्वाधिक 53 रन बनाए। दिपेन्द्र सिंह अहिरेले 43 रनको योगदान दिए। विनोद भण्डारी 35 र जैव 11 रनमा आउट भए। काठमाडौँका रसिद खानले सर्वाधिक 2 विकेट लिए। करण केसी र सहब आलमको नाममा समान 1 विकेट रह्यो। अर्को खेलमा जनकपुर बोल्ड्सले आफ्नो विजय यात्रालाई टेस्टुस खेलसम्म पनि कायम राखेको छ। जनकपुरले पोखरा एडभेन्चर्स विरूद्ध 7 विकेटको जित निकाल्यो। तेस्रो जितसँगै 3 खेलमा 6 अङ्क जोडेको जनकपुर शीर्ष स्थानमा खुलेको छ। दुवै खेलमा पराजित पोखरा अङ्कविहीन छ। यसअघि जनकपुरले विराटनगर किङ्स र कर्णाली एक्सलाई पराजित गरेको थियो।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रहनुको साथै कोशी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता। चीनसँग कुनै ऋण सम्झौता नभएको प्रधानमन्त्री ओलीद्वारा स्पष्ट। अहिले भएका सम्झौतामा नेपालले प्राप्त गर्ने भनिएका सबै सहयोगहरू अनुदान भएको उहाँको भनाई। हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणामले पार्टीमा उत्साह थपिएको नेकपा माओवादी केन्द्रको ठहर। कानून संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रतिबद्धता। इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा 48 प्यालेस्टाइनीको मृत्यु र नेपाल प्रिमियर लीग क्रिकेटमा पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुर बोल्ड्सको लगातार तेस्रो जित। काठमाडौँ गुर्खाजलाई पराजित गरेको सुदूरपश्चिम रोयल्स दोस्रो जित हात पार्न सफल। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।